सो हामीले हेरिराखेका छौँ। गएको दुईवटा क्लास मैले तपाईँलाई दुईवटा सेसन तपाईँलाई मैले भनिसकेका छु, अनि यसमा चारवटा पोइन्टहरू छन्। वास्तवमा छोटो छोटो छ तर लाम लामै भइरहेछ गर्दै गर्दाखेरि। अनि दोस्रो तिमोथीमा चाहिँ, पहिलो तिमोथीमा चाहिँ पावलले तिमोथीलाई धेरै कुराहरू सिकाइसकेका छन्, धेरै शिक्षाहरू छन्। तर दोस्रो तिमोथीमा चाहिँ अब अन्तिम दिन उनीले छोड्नुपर्ने बेलामा, अब उनी चाहिँ संसारलाई छोड्ने मौका बेला आयो भने उनलाई थाहा हुन्छ, अब परमेश्वरको आत्माले पावललाई यो कुरा गर्नलाई अह्राउनुहुन्छ, भनौँ उसलाई दिनुहुन्छ जिम्मा। त्यो हो चाहिँ तिमोथीलाई अब सम्पूर्ण मण्डलीको नेतृत्व सुम्पिने कुरा, सबै भन्नुपर्ने कुरा चाहिँ भन्ने कुरा यसमा भनेछ। अनि वास्तवमा तपाईँले कुनै पनि मण्डलीलाई पवित्रता, परमेश्वरको परमेश्वरले एप्रुभल गर्ने मण्डली हुनलाई यो कुरो हुनु पर्यो। त्यो मण्डली यो काम गर्नु पर्यो, मण्डलीको सदस्यले यो काम गर्नु पर्यो। सत्यको रक्षा हामीले हेरेका छौँ, त्यो त्यसलाई नबुझ्ने मान्छेले सत्यको रक्षा कसरी गर्छ? दोस्रो कुरो चाहिँ हामीले गएको हप्ता परमप्रभुमा बलियो बन भन्ने, हामी कसरी परमप्रभुमा बलियो बन्छौँ? एउटा सिपाही जस्तै, एउटा किसान जस्तै, अनि एउटा खेलाडी जस्तै मेहनती हुनु पर्यो, समर्पित हुनु पर्यो, अनुशासित हुनु पर्यो, हामीले हेरेको थियौँ। अनि आज चाहिँ तेस्रो पोइन्ट छ। अनि यो चारवटा पोइन्ट, त्यसपछि हामी अझै पद बाई पद हेर्छौँ दोस्रो तिमोथीलाई। चारवटा पोइन्ट चाहिँ, तेस्रो पोइन्ट चाहिँ सैतानले ल्याउने पास हो र युक्ति, सैतानको आक्रमणबाट बच। अब यहाँनिर आज हेर्छौँ सैतानको आक्रमण के हुन्छ, अनि वास्तवमा पवित्र आत्माले सहायता गर्नुभएको होस् हाम्रो समझ खोल्नलाई, हामीमा भएको सैतानले प्रभाव पारिरहेका आदतहरू, सोचहरू, मोटिभहरू देखिउन्। परमेश्वरले अनुग्रह गरून् ताकि ती कुराहरूलाई त्यागेर टोटल परमेश्वरको एप्रुभलको जीवन हामी जिउन सकौँ, परमेश्वरको अनुग्रहमा भरोसा पूर्ण रूपमा रहोस्। अनि अन्तिम चाहिँ हामी अर्को हप्ता हेर्छौँ, सायद अर्को हप्ता चाहिँ बुधबार यो चर्च पर के अरे क्रिसमस भयो भने अर्को चाहिँ हप्तामा पुग्छ होला। त्यसैले त्यो चाहिँ वचन प्रचार गर, यो पनि अति नै महत्त्वपूर्ण छ। त्यसकारण त्यो कुराबाट हामी सुरु गर्छौँ, सानो प्रार्थना गरौँ, अनि त्यस आजको विषयमा मैले अघि नै तपाईँलाई अलिकति ब्याकग्राउन्ड दिइसकेँ। म तपाईँलाई यो यो चारवटा कुरा हामीले हेरिरहेको थियौँ अघि, मैले तपाईँलाई भनिरहेको थिएँ। अनि म सरसर्ती आजसम्म हेरेको खालि पोइन्ट मात्रै तपाईँलाई फेरि पनि देखाइरहेको छु। पहिलो चाहिँ सत्यको रक्षा गर, दोस्रो चाहिँ परमप्रभुमा बलियो बन, तेस्रो चाहिँ सैतानले ल्याउने पासोहरू र युक्तिहरूबाट बच, पावलले तिमोथीलाई दिएका यी महत्त्वपूर्ण निर्देशन, अनि चौथो छ वचन प्रचार गर। यो कुराहरू चाहिँ वास्तवमा तिमोथी आफैले गर्नुपर्ने, योभन्दा पहिला चाहिँ तिमोथीद्वारा अरूलाई सिकाइएको थियो, यो कुरा चाहिँ तिमोथी आफैले गर्नुपर्ने, जसले गर्दा अरूले पनि यो कुरा गर्न सकुन्। अनि त्यो कुरो हामीले हेरेका थियौँ। अनि यो चारवटा पोइन्टमा तपाईँलाई मैले भनेको थिएँ, पहिलो पोइन्ट सत्यको रक्षा गरमा तिनवटा पोइन्ट हामीले हेरेथ्यौँ, आफ्नो आत्मिक वरदानहरू प्रयोग गरेर सत्यको रक्षा कसरी गर्न सकिन्छ, आत्मिक वरदान प्रयोग गर्ने कुरा। अनि आत्मिक वरदान हरेक विश्वासीसँग हुन्छ, हरेक अगुवासँग त नहुने कुरै छैन। कुनै पनि व्यक्ति जो पवित्र आत्माद्वारा बदलिन्छ, नयाँ जीवन पाउँछ, नयाँ गरी जन्मिन्छ, त्यो मात्रै क्रिस्चियन हुने एउटा बाटो हो। धेरै मान्छेहरू चर्च जान्छन्, सबै कुरा गरेका छ, बत्तिसमा ल्या होला, बाइबल पढाएछ, प्रचार गर्न सक्छ, नयाँ गरी नजन्म्या हुनसक्छ। जबसम्म नयाँ गरी जन्मिँदैन, पवित्र आत्मा उसको हृदयमा रहनुहुन्न, अनि पवित्र आत्मा नभएको व्यक्ति वरदान थाहा छैन, सबै प्रतिभा ट्यालेन्ट आफ्नो क्षमताले बोल्छ, क्षमताले गर्छ, त्यो बाहिरी मात्रै हुन्छ। त्यसैले यो वरदान प्रयोग गर्ने कुरा महत्त्वपूर्ण छ। हरेकले आफ्नो वरदान प्रयोग गरेर सत्यको रक्षा गर्न सक्छ। अनि त्यो कुरामा हरेक व्यक्तिले परमेश्वरले दिएको वरदान चाहिँ के हो भनेर प्रार्थना गर्नुपर्छ। दोस्रो कुरा, धैर्य साथ दुःख सहनु भनेको चाहिँ परमेश्वरको सेवा गर्दै जाँदा, सुसमाचारमा खडा हुँदै जाँदा, सत्यको पक्षमा खडा हुँदै जाँदा हामीलाई विरोध हुनसक्छ, हामीले अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्छ, गर्न सक्ने हुन्छ। त्यो सबै अवस्थामा हामीले के गर्ने? उनीहरूसँग सम्झौता गरेर एकछिनको लागि अदृश्य बन्ने होइन, अथवा उनीहरूले जे भन्यो त्यही बाटो लाग्ने होइन, हामी दुःख परे पनि प्रभुको निम्ति सामु खडा भएर दुःख भोग्न तयार हुन्छौँ। तर हामी बदल्दैनौँ, हामी उनीहरूलाई खराबी गर्दैनौँ। त्यही कुरा हो पावलले भनेको 12 अध्याय रोमीमा, खराबीलाई भलाइले जित, त्यही कुरा हो। अनि यहाँनिर अर्को छ, तेस्रो पोइन्ट, यो सत्यको रक्षा गर्ने कुरामा सही शिक्षाको नमुना पछ्याउनु। यसको बारेमा हामीले धेरै आजको विषय पनि करि करि यो कुरा अलिअलि छ झन्डै। सही शिक्षा भनेको महत्त्वपूर्ण छ। आजकल यो सही शिक्षाबाट उल्टा पाल्टा गर्ने धेरै किसिमका प्रचारकहरू छन्। फेसबुकमा बाइबलको पद त्यही छ, तर उसले लेखेको तरिका फरक छ। हामीले होसियारी हुनुपर्छ। अनि दोस्रो कुरा, हामी जुन चाहिँ गएको हप्ता हेरेको थियौँ, परम प्रभुमा बलियो बन। अनि यसको बारेमा तपाईँले सुनिसक्नु भएको छ, सिपाहीहरू जस्तै बलियो हुने। सिपाहीको कुरा गर्दै गर्दाखेरि लडाइँमा विजयी हुने सिपाही फरक सिपाही हुन्छ, होइन? वास्तवमा नेपालीहरूको लागि चाहिँ एउटा गोर्खाली सिपाहीको एउटा गौरव छ। अनि अर्को कुरा चाहिँ, अनि जुन चाहिँ पाउलले दोस्रो तिमोथीमा वर्णन गरेका छन्, अर्को चाहिँ खेलाडी जस्तै, खेलाडी बलियो हुनलाई उसले के गर्नुपर्छ, अनि खेलमा खेलको नियम पालन गर्नुपर्छ, यो कुराहरू चाहिँ हामीले सिकेका थियौँ। तेस्रो चाहिँ, अनि यो किसान जस्तै, किसान भनेको चाहिँ किसानको जस्तो धीरज र परिश्रम हुनुपर्छ भन्ने कुरा यहाँ हामी सिक्छौँ। त्यस कारणले आज हामी तेस्रो कुरा, पावलले निर्देशन गरेको तेस्रो कुरा आज हामी हेर्न लागिरहेछौँ। अनि तेस्रो कुरा चाहिँ, दुष्टबाट आउने पास हो तथा प्रभावबाट होसियार। अब यहाँनिर तपाईँले भन्न सक्नुहुन्छ, कुनै पनि धार्मिकताको मार्गमा हिँड्नलाई बाधा दिने जुन पनि कुराहरू हुन्छन्, हामीलाई धेरै किसिमको घटनाहरू हुन्छ दिनदिनको जीवनमा, भित्रबाट बाहिरबाट हामीलाई परीक्षा आउँछ, अनि हामीले त्यो पासोबाट होसियार हुनुपर्छ। हामीलाई थाहा हुनुपर्छ कि कस्तो खालको पासो दुष्टबाट आउँछ। त्यस कारणले यहाँनिर 3 पोइन्ट यसको पनि हामी हेर्छौँ। अनि यो 3 पोइन्ट दोस्रो तिमोथीबाट विभिन्न ठाउँबाट हामी हेर्छौँ। पहिलो त्यो 3 पोइन्टमध्ये यो दुष्टबाट आउने जुन युक्ति हुन्छ, प्रभाव हुन्छ, त्यसले चाहिँ हामीलाई परमेश्वरको सेवामा प्रभावकारी हुनबाट रोक्छ, धेरै परमेश्वरबाट सङ्गतिबाट टाढा बनाइदिन्छ, होइन? पहिलो चाहिँ बाइबलका वचनको सन्दर्भमा टिका टिप्पणी र भित्रभित्रै गनगन वा विवाद र झगडा, यो भनेको चाहिँ हामी अहिले पछि हेर्छौँ। यो कतिचोटि चाहिँ यो बाइबलको विषय भनेको चाहिँ कतिचोटि चाहिँ सिद्धान्त, अब कोही मान्छेले प्रचार गर्छ आधा घन्टाको टाइम पाउँछ, मैले चाहिँ 1 घन्टा लिन्छु, तर यति धेरै सिद्धान्त हुन्छ कि कुनै पनि कुरा भन्दाखेरि त्यसको कन्सेप्ट थाहा नहुनेहरूलाई त्यो सबै बुझाउनु पनि समय लाग्छ, भ्याइँदैन। अनि तर मान्छेले एउटा कुरा मात्रै सुन्यो भने के गर्छ? अर्कै अर्थ लगाइदिन्छ, अनि त्यसपछि भित्रभित्रै गनगन गर्न थाल्छ। यस्ता कुराहरूबाट हामी होसियारी हुनुपर्छ। जहिले पनि हामी परमेश्वरको अगाडि खुल्ला हुनुपर्छ, तर गलत हो कि होइन, ठिक छ कि छैन भनेर बाइबलमा हेर्ने गर्नुपर्छ। तर त्यो विषयलाई लिएर फेरि अर्को बाटो लाग्नु हुँदैन। कोही कोही मान्छेको बानी के हुन्छ, आज पास्टरले प्रचार गर्यो, त्यो ऊ चाहिँ अलि मन नपरे पास्टर होला, अनि उसले भनेको 1-2 कुरा उसलाई मन परेन, तुरुन्तै त्यसको बारेमा अर्को मान्छेसँग गफ गर्न थाल्छ, त्यसको बारेमा गनगन गर्न थाल्छ। यति कुरा थाहा छैन कि उसलाई त्यो सबै पाप हो, त्यो गर्ने अधिकार छैन, त्यो परमेश्वरको विरुद्धमा छ, त्यो पाप हो। वास्तवमा यो पाप हो भनेर बुझ्न सक्ने मान्छे धेरै कम छन्। मैले मेरो जीवनमा धेरै देखेको छु। त्यसरी यो एउटा दुष्टको पासो हो। अर्को चाहिँ, दोस्रो चाहिँ, पावलले खराब इच्छा, डेन्जरस विल भन्छ, खतरनाक इच्छाहरू। मान्छेको जीवनमा धेरै किसिमको इच्छा छ। हामी जुन समाजमा बस्छौँ, हामी जुन परिवारमा हुर्किन्छौँ, हाम्रो जुन साथी सङ्गति र सर्कल छ, सबैले यसुलाई जानेको छैन। उनीहरूको फरक खालको विचार हुन्छ। तपाईँहरू मेरो उनीहरूसँगको वार्तालापमा हामी कस्तो खालको सहमति जनाउँछौँ, यी सबै कुरा शैतानको पन्जा बन्न सक्छ। त्यो भन्न खोज्दाखेरि हाम्रो आफ्नो सर्कल, आफ्नो इष्टमित्र, आफ्नो साथीहरू, आफ्नो मान्छेहरूको बिचबाट अलग हुनुपर्छ होइन, तर हाम्रो सोचमा, विश्वासमा, परमेश्वरको वचनमा अलग हुनुपर्छ। किनभने अस्ति हामीलाई वाल्टन किङले सिकाउँदै थिए यो चेलापनमा चाहिँ हामीले कसरी परिवारमा, समाजमा पनि मान्छेको खेदो खप्न सक्ने हुनुपर्छ भन्ने कुरा सिकेको थियो। त्यस कारणले यहाँनिर त्यसको चेतावनी, खराब इच्छा, विभिन्न किसिमको इच्छा, त्यसको बारेमा हामी अलिकति गहिराईमा अहिले हेर्छौँ। तेस्रो चाहिँ पावलले तिमोथीलाई विद्रोही मनोवृत्तिको पासो विरुद्ध चेतावनी दिन्छन्। अनि यो विद्रोही मनोवृत्तिको पासो, यो तिनटै कुरा वास्तवमा मैले धेरै मान्छेहरूको जीवनमा पटक पटक देखेको छु। कतिचोटि उनीहरूलाई व्यक्तिगत रूपमा भन्न भ्याउँदिनँ, कतिचोटि भन्नु पनि मलाई गाह्रो लाग्छ, किनभने उसलाई लाग्ला न्याय गर्यो। तर हामीले वचन सुन्दाखेरि विचार गर्नु पऱ्यो, परमेश्वरको वचनमा के भनिरहेको छ। यसलाई अङ्ग्रेजीमा भन्यो भने, तपाईँलाई अङ्ग्रेजीमा भन्न यो भन्न चाहन्छु, ब्याटल ओभर वर्ड्स। वर्ड्स भनेको चाहिँ स्क्रिप्चर, परमेश्वरको वचन। यो आउँछ मान्छेहरूमा, तर धेरैचोटि मान्छेहरूले चाहिँ एउटा कुरा एक ठाउँमा सुन्छ, अर्को कुरा अर्को ठाउँमा सुन्छ सुन्छ अनि त्यो कुराको, त्यो भन्ने मान्छेको बारेमा के सोचाइ थियो, उसको कसरी कुन धेरैले भन्यो थाहा नपाए पनि उसले के गर्छ, हत्तपत्त त्यसको विरुद्ध, यो फलानले यसो गर्यो, उसले तुरुन्तै उसलाई अर्कै खण्डमा राखिदिइहाल्छ। हामीले वास्तवमा कसैलाई कुनै खण्डमा राख्नु हुँदैन, कसैले न्याय गर्नु हुँदैन। हामी आफ्नोलाई चाहिँ परमेश्वरको वचन कुन सत्य छ त्यसको लागि तयार गर्नुपर्छ, जसले जे भन्यो त्यसमा होइन। बेरियनका विश्वासीहरू जस्तै परमेश्वरको वचन अध्ययन गरेर हामीले सुनेका कुराहरू सत्य छन् कि छैनन् भने हेर्न मिल्छ। पावल वार्न्स एगेन्स्ट द ट्र्याप अफ डेन्जरस डिजायर्स, तपाईँलाई थाहा छ यो। किनभनेदेखि आदम जब परीक्षामा पर्छ, उसको स्वभाव बदलिन्छ, शैतानको स्वभाव आउँछ। आज जति पनि तपाईँले मान्छेहरू, विश्वासीहरूमा, पास्टरहरूमा पनि त्यो आदमको पाप गरिसकेपछि आएको स्वभाव उनीहरूलाई पुरै चलाइराखेको हुन्छ, किनभने उनीहरूले कहिले वचन सुनेका छैनन् अनि आफैलाई बदलेका छैनन्। तर परमेश्वरलाई चिन्ने मान्छे त्यो बदल्नु पर्ने हुन्छ, यो कुरो वास्तवमा हामीले हेर्नु पर्यो। त्यही कारणले मैले भने रोमी 12 अध्याय पढ्नुहोस्, पटक पटक पढ्नुहोस्, हरेक दिन पढ्नुहोस्, प्रार्थना गरेर पढ्नुहोस्, त्यसले तपाईँलाई बदल्छ। 30 आज्ञा छ त्यहाँ, 30। वास्तवमा परमेश्वरको सेवा गर्ने व्यक्ति, परमेश्वरको छोराछोरीको रूपमा परमेश्वरलाई महिमा दिएर जिउने व्यक्ति वास्तवमा कसरी जिउनुपर्छ त्यहाँ छ। अनि यहाँनिर तेस्रो कुरा, पावल वर्न्स एगेन्स्ट द ट्र्याप अफ अ रिबेलियस एटिच्युड। यो चाहिँ होइन, रिबेलियस एटिच्युड धेरै मान्छेमा छ, म्याक्सिमम मान्छेमा छ। किनभने क्रुसले जबसम्म मान्छेको जीवनमा पुरा काम गर्दैन, नेचुरल मान्छे यही हो। अर्को कुरा छोड्नुहोस्, आफ्नै परिवारमा, आफ्नै दाजुभाइ, आफ्नै छोराहरू यस्तो हुनसक्छ, किन ऊ भित्र त आदमको आत्मा छ नि। रिबेलियस नहुनलाई के हुनुपर्छ, येसुको आत्मा आउनुपर्छ, आफ्नो आत्मा मर्नुपर्छ, बुझ्नुहुन्छ, त्यहाँबाट सुरु हुन्छ। त्यस कारणले यो महत्त्वपूर्ण छ। त्यस कारणले लेट्स गो डाइभ इन टु आजको वचनमा हामी जाउँ। दुष्टबाट आउने पासो तथा प्रभावबाट होसियार हुनलाई पावलले भन्छन्। पावलले तिमोथीलाई दिएको अर्को निर्देशन भनेको, क्रिस्चियन जीवनको हाम्रो प्रभावकारितालाई नष्ट गर्ने पासो, गर्न सक्ने पासो। जब हामीमा यो विभिन्न किसिमका शैतानका कुराहरू आउँछन् नि, हामी क्रिस्चियन जीवनबाट हाम्रो प्रभावकारिता हट्छ, किन मान्छेले देखिहाल्छ नि। जब गलत कुरामा तपाईँ गरिरहनु भएको हुन्छ, वचनबाट फरक कुरा जिउनुहुन्छ, शारीरिक स्वार्थमा लाग्नुहुन्छ, तपाईँलाई लाग्छ कि कसैले बुझाएको छैन, तपाईँ नै सबैभन्दा बाठो होइन। जुन मिनट कोही मान्छेले गलत कामतिर लाग्छ नि, गलत कुरामा भन्छ नि, सबैलाई थाहा हुन्छ। त्यही कारणले तपाईँ र म कसैको बिचमा गवाही बन्नु छ भने हामीले ख्रिस्टको पक्षमा खडा हुनुपर्छ, हाम्रो वरिपरि भएको मान्छेको बिचमा पनि हामी समर्पित क्रुस बोकेको जीवन जिउन सक्नुपर्छ। यो नसकेको कारणले नै हामी गवाही दिन सक्दैनौँ, गवाही भइराखेका हुँदैनौँ। हाम्रो जीवनबाट मान्छेले ख्रिस्टको महिमा देख्दैन। क्रिस्चियन जीवनको हाम्रो प्रभावकारितालाई नष्ट गर्न सक्ने पासो, प्रभाव र हानिहरूबाट होसियारी भएर जोगिनु भन्ने चाहिँ यो कुरामा आउँछ, यो दुष्ट कुराबाट आएको। यसमा धेरै किसिमको कुराहरू आउँछ। यहाँ पावलले दुष्टको परीक्षा तथा पासोबाट बस्नको लागि तिनवटा त्यस्ता खालका समस्याहरू, तिनवटा कुराहरू उसको जीवनमा आउन सक्छन्, जसले चाहिँ शैतानले ती तिनवटा कुराहरूबाट उसलाई आक्रमण गर्छ। ती तिनवटा कुराहरूमा जोगिनलाई पावलले तिमोथीलाई होसियारी हुने चेतावनी दिएका छन्। अनि त्यो पहिलो कुरा चाहिँ हामीले अघि भर्खरै पनि हेरेका थियौँ। पहिलो कुरा चाहिँ बाइबलका वचनको सन्दर्भमा टिका टिप्पणी, भित्रभित्र गनगन तथा विवाद र झगडा। त्यसकारणले कोही पनि मान्छेको बारेमा, यहाँसम्म कि तपाईँलाई मन नपरेका को मान्छे चिनेछ, कहिले पनि अर्काको टिप्पणी नगर्नुहोस्। किन ऊ कहाँ छ, उसको विचार के छ, उन कुन ध्येयले भन्ने तपाईँलाई थाहा छैन। तपाईँको काम भनेको चाहिँ परमेश्वरको वचनमा तपाईँ आफै गहिरिने हो। त्यहाँमाथि पनि हाम्रै मण्डलीको, हाम्रै अगुवाको, हाम्रै दाजुभाइको कुरा त काट्नु हुँदैन। तपाईँलाई सन्दर्भ यस्तो लाग्छ कि कुरै बुझ्नु भन, प्रार्थना गरेर गर कुरा गर्नुहोस्। प्रेममा सत्य बोल्ने भन्ने कुरै त्यहीँबाट आउँछ। के तपाईँले याद गर्नुभएको छ कि क्रिस्चियनहरू अक्सर धर्मशास्त्रका सबैभन्दा साना साना कुराहरूलाई लिएर विभिन्न किसिमका विवादमा पर्छन्? धेरै देखेको छु मैले। मैले धेरै ठाउँमा यस्तो कुराहरू देखेको छु। क्रिस्चियनहरू भिन्न भिन्न ग्रुपहरूमा विभाजित हुन्छन् यो कारणले गर्दाखेरि। अब अझै कतिजना चाहिँ के हुन्छन् भने, उनीहरूलाई सिद्धान्त डक्ट्रिनको बारेमा थाहै छैन, सजिलै उनीहरू कम्प्रोमाइज सम्झौतातिर लाग्छन्। र अर्को खालको मान्छे के हुन्छ, एउटा कुरामा अर्को कुरामा लडिराखेका हुन्छन्, होइन, ग्रुपमा उनीहरू विभाजित हुन्छन्। सबैभन्दा तुच्छ र सानो विषयमा उनीहरू लड्ने गर्छन्। प्राय क्रिस्चियनहरू आफ्नो महत्त्वाकाङ्क्षा पुरा गर्न अरूको बदनाम गर्न पनि पछि पर्दैनन्। धेरै वर्ष अगाडि म भर्खरै विश्वासी हुँदा, बिहे पनि नभएको बेलामा, एकजना मान्छेसँग मेरो जहिले पनि पर्थ्यो क्या, ऊ जहिले पनि मलाई खिसी गर्न खोज्थ्यो, अनि म जहिले पनि परमेश्वरको वचनबाट कुरा गर्थेँ। अनि अहिले पनि मलाई याद छ उसँग डिस्कस गरेको, तर अहिले त्यो मान्छे धेरै वर्षदेखि क्रिस्चियन छैन, हिन्दू भएर अर्कै भयो। मलाई यो याद छ, अनि म पनि भर्खर नयाँ, तर म कट्टर पहिलादेखि नै। तपाईँ भन्नुहुन्छ शान्तिनु कुरामा मान्छेसँग तुरुन्तै म सहमति हुन्न, परमेश्वरको वचन मेरो लागि चाहिँ एकदम, म सिरियस मान्छे हो, मलाई त्यो सजिलै यो यता भनेर मन पर्दैन। जे कुरा पनि ठिक छ होइन, वचनले के भन्छ त्यो बुझेर त्यसको पछि लाग्नु पऱ्यो। सो अरूलाई बदनाम गर्न मान्छेले भनेको वचनहरू कुनै आशय नबुझेको कारणले त्यो कुरालाई गलत देखाएर त्यो मान्छेलाई नीच बनाएर त्यो मान्छे चाहिँ गलत छ भन्ने साबित गरेर मान्छेहरूको अगाडि अरूको बदनाम गर्ने मान्छेहरू पनि हुन्छन्। भित्रभित्रै भड्काउने काम गर्ने कुरा गर्छन्। त्यसैले कुनै पनि अर्को व्यक्तिको बारेमा हामीले यस्तो गर्नुभन्दा पहिला तपाईँलाई म भन्न चाहन्छु, तपाईँको जीवनमा यस्तो बानी छ भने पश्चाताप गर्नुहोस्। किनभने अर्को मान्छेको बारेमा तपाईँलाई खराब लाग्छ भने तपाईँको जिम्मा भनेको प्रार्थना गरेर उही व्यक्तिसँग मात्र कुरा गर्ने, उसको बारेमा अर्को ठाउँमा भन्नु हुँदैन। त्यो अर्को ठाउँमा भन्नेलाई गसेप भन्छ, पाप हो। तर धेरै नेपालको विश्वासीहरू मलाई थाहा छ त्यस्तो कुरामा त्यति अनुशासित छैनन्। विचार गर्नुहोस्। त्यही भएर म धेरैचोटि के विचार गर्छु भने, एक दिन धेरै मान्छे सरप्राइजमा पर्छन्, किन उनीहरूले परमेश्वरलाई त्यसरी पछ्याएकै छैनन् जसले उनीहरूको जीवन साँच्ची नै परमेश्वरमा सुरक्षित हुन्छ। डरलाग्दो कुरा हो नि। त्यसैले भित्रभित्रै अर्काको बारेमा सोचेर विचार गरेर भड्काउने काम पनि गर्नु हुँदैन। अनि त्यस्तो खालको मान्छे के हुन्छ थाहा छ, अगाडि चाहिँ फेरि केही भन्दैन, ठिक्कै जब कहाँनिर अलिकति पनि समस्या देख्यो भने तुरुन्तै त्यहाँनिर ग्रुपिजम गरेर ठ्याक्कै त्यो कुरालाई अझै बाँड्दै गएर, मैले देखाएको छु ती मान्छेहरू त शैतानको टोटल हतियार हुन्। कति होसियारी हुनुपर्छ जब मान्छेले केही कुरा गर्छ, यो परमेश्वरलाई महिमा दिने धार्मिक छ कि, यो बाइबलीय छ कि भनेर प्रश्नै नगरिकन, कहिलेकाहीँ साधारण विषयमा हुन्छ कुरा, साधारण विषयमा, बाइबल सम्बन्धी कुरा पनि होइन, अर्कै विषयमा, तर त्यहाँ कसैलाई बदनाम गर्न खोजिएको हुन्छ, त्यो कस्तो मान्छे हुन्छ जसलाई शैतानले चलाइरहेको हुन्छ? प्रियहरू, शैतानको हातमा भएको मान्छे जहिले पनि शैतानकै हतियार बन्छ। वास्तवमा यो कुरा गर्दै गर्दा उनीहरू शैतानको प्रभावबाट यस्तो गरिरहेका भन्ने कुरा हामी बुझ्छौँ, तर उनीहरूलाई थाहा छैन। उनीहरूले त धार्मिकताको कारणले गरेको भन्ठान्छन्, तर बाइबल पढ्नु पर्यो। क्रिस्चियन जीवन ज्योतिमा जिउने जीवन हो। कुनै कुरा छ भने कसैको बारेमा अरूलाई त्यो कुरा ल्याएर बदनाम गरेर बहकाउने व्यक्ति शैतानको प्रयोगमा हुन्छ, वो आफूलाई चाहिँ धर्मी बनाएर आउँछ, त्यो तपाईँको काम हो। त्यही यो कुरा चाहिँ धेरै मान्छेले बुझ्नुपर्छ। मान्छेको बदनाम, मान्छेको बारेमा गलत कुरा फैलाउने काम गर्ने धेरै छन्, तर बाइबलीय तरिका मत्ती 18मा जुन भनेको छ नि, पहिला गएर प्रार्थना गर्ने, त्यही मान्छेसँग भेट्ने, उसले सबै कुरो सहमति गर्यो भने सिद्धि हो। अर्को ठाउँ बदनाम गर्नु भयो, भयो फलानु दिन तँसँग मैले यसो कुरा गरेको, तैँले यसो गरेको थिइस् भनेर भन्नु परेन। त्यो तपाईँ उसको मालिक होइन नि, प्रभु त अर्कै हुनुहुन्छ नि, उसको पनि तपाईँको पनि। त्यस कारण यो कुरो भुल्नु हुँदैन। क्रिस्चियनिटी भनेको टोटल्ली संसारको मान्छेभन्दा फरक हुन्छ। त्यसैले कुरा गरेर समस्या मिलाउने तरिका हामीले बाइबलीय तरिका अप्नाउनु पर्छ। येसुले भन्नुभएको छ, तिमीहरूको हो चाहिँ हो, होइन चाहिँ होइन हुनुपर्छ। कसैलाई बदनाम गर्ने भित्र मनमा लिने मान्छे के हुन्छ? ऊ डाही हुन्छ, घमण्डी हुन्छ, ईर्ष्यालु हुन्छ, जुन चाहिँ पाप स्वभावको फल हो। गलाती 5:19-21 पद, तपाईँको जीवनमा त्यो छ भने तपाईँमा आत्माको फल हुँदैन। त्यसकारण सिरियस कुरा हो। यहाँ पावल तिमोथीलाई लेख्छन्, तिनीहरूलाई यी कुराहरू सम्झाऊ, तिनीहरूलाई परमेश्वरको सामुन्ने वचनहरूको विषयमा झगडा नगर्न चेतावनी देऊ, भित्रभित्रै विभाजन नल्याउन कडा निर्देशन पावलले यहाँनिर तिमोथीलाई दिएका छन्। यस्तो कृपा क्रियाकलाप व्यर्थ छ, यसको कुनै मूल्य छैन। जब मान्छेले बाठो भएर अरूलाई सुरक्षा दिने, हँ, भित्रभित्रै मण्डली भनेको के हुन्छ? एउटा लिडर, एउटा पास्टरको अधीनमा चल्छ, सबै कुरा उसको अधीनमा गर्नुपर्छ, ऊ परमेश्वरको अधीनमा हुन्छ, उसले व्यक्तिगत स्वार्थ केही गर्न सक्दैन। मण्डलीको सञ्चालन संसारको कमिटी, संसारको कम्पनी जस्तो हुँदैन। संसारको कम्पनीमा पनि एकजना म्यानेजरको अधिकार हुन्छ। हामीले कहिलेकाहीँ भुल्छौँ क्या, यो परमेश्वरको मण्डलीमा चाहिँ जे गरे नै हुन्छ। त्यसैले कहिले पनि हामीले सही कुरा गर्न सुरु नै गरेका छैनौँ भने यस्तो हुन्छ। त्यही कारण हामीले एकदमै होसियारी हुनुपर्छ, एकदमै होसियारी हुनुपर्छ। यहाँनिर 14 पदमा, 2 तिमोथी 2:14 पदमा यो कुरा तिनीहरूलाई सम्झाइदेऊ र प्रभुको सामु आज्ञा देऊ कि तिनीहरूले शब्दहरूका विषयमा तर्क वितर्क नगरून्, जसले भलाइ गर्दैन तर केवल शून्यहरूलाई हानि पुर्याउँछ। यो अर्को विषय हो, शून्यहरूलाई हानि पुर्याउने कुरा कतिजना मान्छेले त विचार गरेर आउँदैन। उनीहरूले भनेको कारणले, विवाद गरेको कारणले कतिजना कमजोर विश्वासीहरू कहिलेकाहीँ प्रभुबाटै पछाडि पर्छ, बाधा हुन्छ। बाइबलमा त्यसको चेतावनी पनि छ, त्यस्तो गर्नेहरूलाई, कसैलाई ख्रिस्टमा बाधा दिन्छ भने ढुङ्गो गर्दनमा झुन्याएर पानीमा खसाल्ने भन्दा पनि त्यसलाई दुःख हुन्छ भनेर, होइन? त्यसैले परमेश्वरको वचनलाई हामीले ध्यान दिनुपर्ने हुन्छ। तपाईँलाई मैले यही पदलाई अलिकति अङ्ग्रेजीमा, कहिलेकाहीँ मलाई अङ्ग्रेजीमा अलिकति क्लियर लाग्छ, तपाईँले बुझ्नुहुन्छ हुन्न। 2 तिमोथी 2:14 मतलब के छ? रिमाइन्ड देम अफ दिज थिङ्स एन्ड सोलम्ली चार्ज देम इन द प्रेजेन्स अफ गड, भनेको चाहिँ परमेश्वरको उपस्थितिमा तिनीहरूलाई चुनौती दिने, तिनीहरूलाई साँच्चै होसियारी बनाउने, नट टु ऱ्याङ्गल अबाउट वर्ड्स। कुनै कुरा कुरै नबुझेर यत्रा उता बदनाम गर्ने काममा नलाग्ने, विच इज युजलेस, लिड्स टु रुइन अफ अदर हेयरर्स, अरू सुन्नेहरूको पनि विश्वास बिग्रिन्छ। यति गहिरो चेतावनी, कति कहीँ तपाईँले झगडा गरेर आएको बिचाराको बिना कामको कुरामा विवाद गर धेरै देखाएको छ नि। तपाईँलाई मैले पटक पटकको त्यो इन्सिडेन्टहरू भन्न सक्छु। त्यसैले हामीले सबभन्दा बेस्ट के हो? पश्चाताप गर्ने, परमेश्वरलाई पछ्याउने, अरू केही कुरा वास्ता गर्नु पर्दैन। हिजो तपाईँ कसरी जिउनुभयो परमेश्वरले हेर्नुहुन्न, परमेश्वरले के हुनुहुन्छ अब हामी कसरी जिउने? त्यसैले यहाँ अर्को पद तपाईँलाई पढ्न चाहन्छु, 2 तिमोथी 2:15-16। यहाँनिर शर्माउन नपर्ने र सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदार जस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहण योग्य तुलाउने भर मजदुर प्रयत्न गर। भक्तिहीन बकबक त्याग, किनकि यसले मानिसहरूलाई झन बढी भक्तिहीनतातिर लानेछ। यो भक्तिहीन भनेको चाहिँ गडलिनेस, अनगडलिनेस होइन। गडलिनेस भनेको चाहिँ परमेश्वरको स्वभाव जस्तो, परमेश्वरको चरित्र जस्तो, परमेश्वरको जस्तो विचार गर्ने, भनेको चाहिँ उहाँको वचनको अधीनमा उसको सोच परमेश्वरको सोच जस्तो हुन्छ। त्योभन्दा अर्को जहाँ स्वार्थ, घमण्ड, ईर्ष्या, जो सांसारिक पाप कर्मको कुरा हुन्छ, त्यो चाहिँ परमेश्वरको कुरा हुँदैन। त्यसैले त्यस्तो बकबक, त्यस्तो कुराहरू त्याग्नलाई यहाँ आज्ञा दिएको छ। यो पनि तपाईँलाई मैले अङ्ग्रेजीमा पढ्न मन लाग्यो, 2 तिमोथी 2:15 र 16 बी डिलिजेन्ट टु प्रेजेन्ट यर सेल्फ एप्रुभ टु गड। अब यहाँनिर तपाईँले यो हेर्नुहोस् त, यहाँ कति झन कति प्रष्ट, एकदम कडा प्रकारले भने चाहिँ बी डिलिजेन्ट भने चाहिँ एकदमै परिश्रम, एकदमै मेहनती हो। टु प्रेजेन्ट यर सेल्फ, तिमी आफैलाई परमेश्वरको एप्रुभ भएको, परमेश्वरबाट तिमीलाई प्रमाणित गरिएको व्यक्ति, एज अ वर्कम्यान भनेको चाहिँ सेवा गर्ने व्यक्ति, हु डज नट निड टु बी एसेम्ड, जो चाहिँ शर्माउनु पर्दैन। बुझ्नुहुन्छ, यो शर्माउनु नपर्ने खेताला जस्तो होइन। अनि यहाँ के छ, एक्युरेटली ह्यान्डलिङ भनेको चाहिँ सबै कुराहरू सही प्रकारले व्यवहार गर्ने, द वर्ड अफ ट्रुथ, परमेश्वरको वचनलाई सही प्रकारले व्यवहार, दट बट एभोइड वर्ल्डली एन्ड इम्प्टी च्याटर, संसारिक र इम्प्टी च्याटर, फर इट विल लिड टु फर्दर अनगडलिनेस। अझै गडलिनेस भनेको चाहिँ परमेश्वरको धार्मिकता अनुसारको जीवन जिउने भयो, परमेश्वरको इच्छा अनुसार। अनगडलिनेस भने चाहिँ संसारी भयो होइन। यस्तो क्रियाकलापले मण्डलीलाई भयानक रोगले संक्रमित, रोग सर्नेलाई संक्रमित भन्छ होइन, गर्नेछ। तपाईँलाई यो एउटा रोगको बारेमा थाहा छ, ग्याङ्ग्रिन, ग्याङ्ग्रिन रोग जस्तै रोग फैलाउने यो इन्फेक्सन भन्छ होइन। मूर्खतापूर्ण र व्यर्थका विवादहरू विरुद्ध पावलले चेतावनी दिएका छन्। त्यसैले तपाईँले विचार गर्नुहोस्, मण्डली भनेको चाहिँ एउटा परमेश्वरको जीवित, येशु ख्रिस्टको जीवित मण्डली, जीवित परमेश्वरको मण्डली, येशु ख्रिस्टको शरीर, जो आत्मिकी रूपमा शिर येशु हुनुहुन्छ, अनि त्यसको मेम्बरहरू चाहिँ उनीहरूको शरीरको अङ्गहरू, येशुको शरीरको। अनि त्यहाँ यस्ता खालका जुन कुरा हामीले गरिरहेको छौँ, भित्रभित्रै विवाद, भित्रभित्रै खराब इच्छा, भित्रभित्रै ईर्ष्या, भित्रभित्रै तछाड मछाड, पद र पोस्ट, भूमिका के लिन कोसिस गर्ने कुरा भयो भने के हुन्छ, त्यो ग्याङ्ग्रिन रोग जस्तै हो, किनभने त्यसको आत्मी त मर्छ नि त, पवित्रता भएन नि। विचार गर्नुहोस्, यो परमेश्वरको वचन हो, हामीले सिरियसली विचार गर्नुपर्छ यस्ता कुराहरू। त्यस कारणले यस्तो कुराहरूमा पावलले चेतावनी दिएको छ, यसको अर्थ धर्मशास्त्रीय प्रश्नहरू महत्त्वहीन, महत्त्वपूर्ण छैनन् भन्ने होइन, किनभने कहिलेकाहीँ कुरा बुझ्नलाई प्रश्न गर्नुपर्ने हुन्छ। मैले अघि सुरुमा त्यो प्रेरितको पुस्तकको फेरि पनि कुरा गरेको थिएँ नि, बेरियनका विश्वासीहरू नबुझिया कुरा फेरि बाइबलमा हेर्न मिल्छ, सोध्न मिल्छ, तर त्यो कुरामा गलत नियत, गलत एटिच्युड होइन। किनभने बाइबलको सही कुरा बुझ्नु अति महत्त्वपूर्ण हुन्छ। बाइबल कतिचोटि बाइबल विदहरू, कमेन्ट्री लेख्नेहरू, बाइबलका स्कलरहरू कतिवटा विषयहरूमा फरक फरक विचार पनि गरिरहेका हुन्छन्, हामीले त्यसको पछि लाग्नु पर्दैन। त्यही कारणले धेरै डिनोमिनेसन पनि छ, तर यो सबैको बिचमा के सही छ, तपाईँलाई परमेश्वरले प्रकट गर्नुहुन्छ उहाँको वचनद्वारा, त्यो कुरो हामीले गर्नुहोस्। तर एउटा मण्डलीमा तपाईँ एउटा एकतामा बाँडिने कुरा छ नि, एकता हुने कुरामा त बाइबलमा छ नि त होइन। यो अर्को जुन चाहिँ कुरा छ नि, त्यसलाई एकताबाट भाँड दिने कुरा छ होइन। ग्याङ्ग्रिन रोग भने के हुन्छ, त्यहाँ सञ्चारै बन्द हुन्छ, त्यो त्यहाँ काटेर फाल्नुपर्छ। बुझ्नुहुन्छ, यो वास्तवमा सिरियस कुरा हो, दिस इज द वर्ड अफ गड, भेरी सिरियस। तर पारस्परिक सम्मानको वातावरणमा विचार आदान प्रदान गर्नुमा कुनै गल्ती हुँदैन। कुनै कुरा बुझ्नु छ भने छलफल गर्नु पऱ्यो, प्रार्थना गर्नु पऱ्यो, तर इमान्दार हुनु पऱ्यो, खुला हुनु पऱ्यो। अनि तर यी विषयहरूले मान्छेलाई विवाद र विभाजन अनि त्यस्तो ल्याउनु भएन। त्यो कुराको चाहिँ विभाजन ल्याउने र विद्रोह गर्ने छुट्टै ग्रुप गर्ने यो स्थान छैन। जब मण्डलीमा भित्रभित्रै छुट्टै ग्रुप हुन्छ जुन चाहिँ मुख्य अगुवालाई थाहा हुँदैन, त्यो ग्याङ्ग्रिन हो, तपाईँलाई थाहा पाउनुपर्छ, यो कुरा रोक्नुपर्छ। तपाईँ गलत काम, तपाईँले विचार गर्नुहुन्छ कतिजनाले चाहिँ म चाहिँ सिपालु छु, होइन, यु आर गलत, मैले यही कुरा सिकेको छु। झगडा गर्नेहरूले केवल भत्काउने र च्यात्ने गर्छन् तर तिनीहरू कहिल्यै निर्माण गर्ने कुरामा ध्यान दिँदैन। जब मण्डलीमा वृद्धि हुँदैन नि, यस्तै आत्माहरूले गर्दा हुन्छ, किन मान्छेलाई त उत्साह दिएर चर्च ल्याउने, उनीहरूलाई आत्मिकी जागृति परिपक्वता बढाउने कुरा त जान्छ नि त, शैतानले काम हात लिइसकेका हुन्छ नि त। मानिसहरू आफ्नो स्वार्थ र घमण्डी आकाङ्क्षा पुरा गर्न यस्ता हरकत गरिरहेका हुन्छन्। अनि भनिन्छ नि, पानी धमिलो पार्न र धमिलो पानीमा माछा मार्ने भरपूर प्रयासमा त्यस्ता गलत मान्छेहरू हुन्छन्। उनीहरूलाई आफ्नै स्वार्थी इच्छाले अन्धो पारेको हुन्छ र शैतानको किल्लामा दासहरूको पत्तो नै न त्यो दास भएको चाहिँ उसले पत्तै पाउँदैन, शैतानको दास भइसकेका हुन्छ। पावलले तिमोथीलाई यस विषयमा कडा चेतावनी दिएका छन्, निर्देशन गरेका छन्। हामी दोस्रो कुरा हेर्छौँ, अनि दोस्रो कुरामा चाहिँ दोस्रो कुरामा जाँदाखेरि चाहिँ दोस्रो कुरामा के छ, पावलले खराब इच्छा तथा खतरनाक इच्छाहरूको पासो विरुद्ध चेतावनी दिएका छन्। अब यो खराब इच्छा भनेको धेरै किसिमको कुरा हुन्छ, होइन, पापमा लाने कुराहरू जस्तो बाइबलमा छ नि, जीवनको सेकी, आँखाको अभिलाषा, जीवन शरीरको अभिलाषा र जीवनको सेकी, यो खराब इच्छा यही कुराहरूबाट आउँछ। अनि कतिचोटि मान्छेमा प्राकृतिक हिसाबले, हामी जो मान्छे हौ, हामी धेरै किसिमको प्राकृतिक इच्छाहरू हुन्छ। तिमोथीमा पनि एउटा मान्छेमा, व्यक्तिमा हुनसक्ने विभिन्न इच्छाहरू थिए, होइन, जस्तो पुरुष छ भनेदेखि स्त्रीसँग बिहे गर्ने इच्छा हुन्छ, होइन, तर त्यो इच्छा स्वास्थ्य हुनु पर्यो, अनि त्यसको बारेमा खराबी सोध्नु भएन। परमेश्वरको वचनमा त्यसको लागि निर्दिष्ट एउटा पवित्र सोचले कसरी गर्नुपर्छ भन्ने विचार छ। बिहे गरेको मान्छे कसरी, बिहे नगरेको मान्छे कसरी पवित्र रहने एउटा शिक्षा छ, तर कतिजना मान्छेहरू त्यसको परिधिमा अनुशासित नभएर अरू कुराहरू गर्छन्। त्यस्ता मान्छेहरू के हुन्छन्, परमेश्वरबाट टाढा हुन्छन्, पापमा फसिसकेका हुन्छन्। स्त्री र पुरुष एकअर्कामा आकर्षित हुने कुरा नेचुरल हो, तर परमेश्वरको वचनले हामीलाई के सोच्नुहुन्छ के सोच्नु हुँदैन हामीलाई प्रष्ट शिक्षा दिएको छ। पवित्र सोचले यी परीक्षाहरूमा जोगिन मद्दत गर्छ। हामी जुन समाजमा बसेका छौँ त्यसले हामीमा केही प्रभाव ल्याउन सक्छ। कतिपटक मानिसहरूसँग सम्झौता गरेर त्यसको उपयोग गर्ने जुक्ति मानिसहरू गर्ने गर्छन्। भन्न खोजेको कुरा के हो भने, जो मान्छे परमेश्वरमा नजिक छैन, जो मान्छे पवित्रताको जीवनको बारेमा थाहा छैन, जसले आफ्नो स्वार्थ त्यागेका छैन, जुन समयमा जुन ठाउँमा जे बन्न मिल्छ त्यही बनिराखेका हुन्छन्, उनीहरूले कहिल्यै पनि ख्रिस्टको गवाही हुने कुरालाई ठुलो ठाउँ दिएको हुँदैन, आफ्नो व्यक्तिगत फाइदा मात्रै उनीहरूको हुन्छ, त्यो पनि गलत हो। त्यसरी यहाँ सबै किसिमको, किनभने तिमोथी जुन संसारमा बस्थ्यो उसको उसले त्यो संसारिक रूपमा एउटा जवान मान्छेले भोग्नुपर्ने कुराहरू, एउटा शारीरिक इच्छाहरू, अभिलाषाहरू देखेर देखी संसारिक अभिलाषाहरू जीवनको सेखी भन्दाखेरि नम्बर वान बन्न चाहने, सबैको अगाडि पपुलर बन्न चाहने, सबैभन्दा धनी बन्न चाहने, यस्तो इच्छा सबैसँग हुन्छ। तर एउटा ख्रिस्टमा विश्वास गरेको मान्छेले यो कुरो बुझ्या छैन भनेदेखि चाहिँ उसले ख्रिस्टलाई चिन्या हुँदैन। यो महत्त्वपूर्ण छ, एकदमै महत्त्वपूर्ण छ। अनि हामी जस्तै तिमोथी पनि मूर्ति पूजक प्रचार, झुट्टा नैतिक सिद्धान्तहरूको बिचमा बाँचेका थिए। यस्तो कुराहरू उनले पनि सामना गर्नु परेको थियो। आज तपाईँ र मैले पनि गर्छौँ। कतिचोटि क्रिस्चियनहरू क्रिस्चियनकै नाउँमा बाइबलको शिक्षालाई राम्रोसँग लिँदैनन्। यहाँ अमेरिकामा तपाईँलाई भन्नु पऱ्यो भनेदेखि हुन्छ नि, पुरुष पुरुष नै बिहे गरेर पास्टर भइरहेको हुन्छ, स्त्री स्त्री नै बिहे गरेर पास्टर भइरहेको हुन्छ। धेरै तपाईँलाई यो नाम किन लिनु, संसारमा जति पनि नाम भएका छन् पाप, सबै पाप मान्छेले गरेका हुन्छ क्रिस्चियनमा। अक्रिस्चियन त कुरा छोडिदिनुहोस्, तपाईँको अक्रिस्चियन मान्छे आफ्नो छ भने उनीहरू त धार्मिकता त थाहा छैन नि, उनीहरूलाई त उनीहरू त मूर्ति पूजा नै मुख्य विषय भयो नि, तपाईँ र म मूर्ति पूजा गर्दैनौँ नि, तपाईँलाई मेरो त परमेश्वर जीवित हुनुहुन्छ जो हाम्रो हृदयमा रहनुहुन्छ। त्यसैले तपाईँ जो क्रिस्चियन हुनुहुन्छ, तपाईँको कोही पनि अख्रिस्चियनसँग सम्बन्ध छ भने त्यहाँ एउटा परिधि हुनुपर्छ, त्यहाँ एउटा, नत्र भने तपाईँ फस्नुहुन्छ। त्यही कारण जाँच्ने विषय हो तपाईँ हरेक समयमा ख्रिस्ट तपाईँको के हुनुहुन्छ। यो महत्त्वपूर्ण हो, जसले ख्रिस्टलाई सर्वोपरि प्रभु बनाउनु सकेका छैन नि, सायद ऊ नाम मात्रको क्रिस्चियन हुन्छ। उसको जीवनमा सब किसिमका फलहरू देखिन्छन्। परमेश्वरको फल आउनलाई ख्रिस्ट यहाँ भित्र हुनुपर्छ, ख्रिस्टको बोट पवित्र आत्माद्वारा हाम्रो जीवनमा फल फलाउनुहुन्छ। पावलले तिमोथीलाई पवित्र रहनुपर्ने कुराको विषयमा भनेका छन्। एउटा ठुलो घरमा, या हामीले त्यो विषय पनि यहाँ हेर्छौँ, ठुलो घरमा सुन र चाँदी मात्र होइन, काठ र माटोका भाँडाहरू पनि हुन्छन्। कोही असल प्रयोजनको लागि, कोही सानो कामको लागि, होइन, फरक फरक कुरा छ नि। कुनै त्यस्तो कामको लागि भाँडा प्रयोग गरिन्छ जो चाहिँ अलिकति राम्रो देखिँदैन। यदि कुनै मानिसले आफूलाई खराबी कुराहरूबाट बचाउन सक्ने कुराहरूबाट आफैलाई शुद्ध पार्छ भने ऊ महान उद्देश्यको लागि एक साधन, मालिकको साधन हुनेछ, पवित्र गुरुको लागि उपयोगी र कुनै पनि राम्रो काम गर्न तयार हुनेछ। अनि यो महत्त्वपूर्ण कुरा हो। त्यसैले तपाईँलाई दोस्रो तिमोथी 2:19, 20, 21, 22 पद म तपाईँलाई पढ्न चाहन्छु। यहाँनिर परमेश्वरको दृढ जग खडै रहन्छ र त्यसमा यो छाप लागेको छ, प्रभुले आफ्ना जतिलाई चुन्नुहुन्छ, चिन्नुहुन्छ, आफ्ना जतिलाई चिन्नुहुन्छ। यहाँ पनि जो क्रिस्चियन हो प्रभुले चिन्नुहुन्छ। रोमी 8:29 पनि छ, संसारको उत्पत्ति नै नहुँदा चिन्नुहुन्थ्यो भनेर, होइन, प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढै रहन्छन्। अब यहाँ अधर्म के हो? प्रभुको नाम लिने चाहिँ चाहे जेसुकै परोस्, अधर्मबाट ऊ टाढै रहन्छ। अर्को यहाँ के छ, 2:20, दोस्रो तिमोथी, ठुलो घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन्, तर काठ र माटोको पनि हुन्छन्, कुनै आदर र कुनै अनादरको निम्ति, भनेको चाहिँ सानो कामको निम्ति, होइन। अनि यहाँनिर के छ, 21मा, जे कुरो अनादरको छ यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो आदरको कामको लागि एउटा मात्र पात्र बन्नेछ, र घरका मालिकको निम्ति चोखो, उपयोगी र कुनै पनि असल कामको निम्ति तयार रहनेछ। वास्तवमा यो एकदमै महत्त्वपूर्ण छ। तपाईँले यो पुरै खण्ड 2:22-26 यो कुराहरू तपाईँले देख्नुहुन्छ। त्यसकारणले यहाँनिर हामी के देख्छौँ भने युवा अवस्थाका दुष्ट अभिलाषाहरूबाट भागेर अथवा त्यस्ता कुराहरूलाई त्यागेर धार्मिकता, विश्वास, प्रेम र शान्तिको पछि लाग र शुद्ध हृदयले आफूलाई पुकार्नेहरूसँगै अघि बढ। वास्तवमा अघि हामीले यो पात्र, असल मालिकको लागि उपयोगी पात्र, परमेश्वरको कामको लागि प्रयोग हुन सक्ने पात्र हुनलाई के हुनु पर्यो, अभिलाषाबाट लाई त्याग्न सक्नु पर्यो, धार्मिकता, विश्वास र प्रेम र शान्तिको पछि लाग्नु पर्यो, उसको हृदयमा प्रभुलाई पुकारेर अगाडि बढ्नु पर्यो, हृदय शुद्ध हुनु पर्यो। त्यो कुरो यहाँनिर हामी प्रष्टसँग देख्न सक्छौँ। 29मा यहाँ के छ, 2 तर परमेश्वरको दृढ जग खडै रहन्छ, यो त मैले अघि पढिसकेँ जस्तो लाग्यो, 19, 22 पढ्न लाग्यो, यसकारण जवानीका अभिलाषाहरू त्याग र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूको साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख। त्यसकारणले धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख्ने कुरा भनेको यसको बारेमा धेरै कुरा हामीले बुझ्न सक्छौँ। धार्मिकता के हो? धार्मिकता भनेको चाहिँ परमेश्वरसँग अनि मानिसहरूसँग सही सम्बन्ध राखेको व्यक्ति। विश्वास भनेको निष्कपट विश्वास, हामीले पहिलो तिमोथीमै सिकेको थियौँ। प्रेम निस्वार्थ हुनु पर्यो। शान्ति भनेको चाहिँ परमेश्वरसँग र मानिसहरूसँग मिलाप भएको कुरा हो, होइन? अब यहाँ 23-24, तर मूर्ख र बेसमझका सवाल जवाफलाई इन्कार गर, तिमी जान्दछौ यिनीहरूबाट झगडा हुन्छ, प्रभुको सेवक झगडालु हुनु हुँदैन, तर हरेकको लागि दयालु योग्य शिक्षक सहनशील। अनि 25मा के छ, र नम्रता साथ आफ्ना विरोधीहरूलाई सुधार्ने हुनुपर्छ, र सायद परमेश्वरले तिनीहरूलाई पश्चाताप गर्ने सत्यतालाई बुझ्ने मन दिनुहुनेछ। यहाँ के छ भनेदेखि, हाम्रो धार्मिकताको पछि हामीले सही कुरा, यहाँ लेखेको कुराहरू होइन, बेमन बेसमझका कुराहरू, मूर्ख कुराहरू त्याग्न सक्ने, प्रभुको सेवा सही प्रकारले गर्न सक्ने, असल सुयोगी शिक्षक सहनशील व्यक्ति भयो भने चाहिँ हाम्रो सँग सम्बन्धमा आएको मान्छे पनि सुध्रिन सक्छ, त्यो कुराबाट पश्चाताप गर्न सक्छ, तपाईँले मेरो जीवन देखेर उनीहरू पनि सत्यको पछि लाग्न सक्छ, यो कुरा यहाँनिर हामी देख्दछौँ। त्यस कारणले अनि यहाँनिर 26मा के छ, तिनीहरू चेतना पाएर दियाबलसको पासोबाट उम्कने छन्। तपाईँहरू मेरो जीवन जिवाई र व्यवहार जो छ त्यसमा यस्तो ख्रिस्टको जस्तो चरित्र देख्छ कि उनीहरू सैतान, दियाबलस भनेको सैतान, सैतानको पासो कैदबाट उनीहरू उम्किन्छन्, र तिनीहरूलाई त्यसको इच्छाअनुसार चल्नलाई कैदी बनाएको थियो सैतानले, होइन? त्यस कारण यहाँ सैतानले कैदी बनाएको कुरा जो हामीले हेरेको छौँ, त्यो कुराबाट ऊ बचेको हुन्छ, अनि हामीले त्यो कुरा यहाँ देख्दछौँ। त्यस कारणले पावलले सारा संसारलाई एउटा महान घरको रूपमा चर्चा गरेको हामीले भर्खरै हेऱ्यौँ। त्यो महान घरमा परमेश्वरको केही खास प्रकारका मानिसहरू छन् भनी पावलले यहाँ बताएका छन्। त्यहाँ त्यस्ता मानिसहरू छन् जो उच्च उद्देश्यको लागि, अर्को खालको मान्छे हुन्छ जो निच कामको लागि प्रयोग भइरहेका हुन्छन्। अब एउटा कुरा तपाईँलाई भन्यो भनेदेखि, वास्तवमा संसारमा परमेश्वरलाई विश्वास गर्ने र नगर्ने दुई खालका मान्छे छन्, होइन? अब विश्वास गर्ने भनेकाहरू पनि साँच्ची नै प्रभुलाई नपछ्याउने मान्छे पनि छ। तर यहाँ भन्नु खोजेको, तपाईँले पुरानो नियममा हेर्नुभयो भने परमेश्वरले फेरो फारो राजा भन्छ के अरे, होइन, फारोलाई पनि प्रयोग गर्नुभएको छ परमेश्वरको कामको लागि। अर्को शब्दमा भन्नुपर्दा के हुन्छ, परमेश्वरकै विरुद्धमा शैतानलाई सेवा गर्नेहरूलाई पनि परमेश्वरको कामको लागि प्रयोग त गर्नुहुन्छ। तर एउटा दुःखको कुरो के हुन्छ, त्यो मान्छे परमेश्वरको राज्यमा होइन, एक दिन दण्डमा पर्छ, शैतानको पन्जामा पर्छ, होइन? त्यस कारणले संसारको इतिहास त्यस्ता मानिसहरूले भरिएको छ जसलाई परमेश्वरले आफ्नो उद्देश्य पुरा गर्न प्रयोग गर्नुभएको छ, यद्यपि तिनीहरू इच्छुक अनिच्छुक, भनेको मतलब परमेश्वरको सत्यतालाई विश्वास पनि गरेका छैनन्, धार्मिक पनि छैनन्, त्यस्तालाई पनि उहाँले प्रयोग गर्नुभयो। संसारमा त्यस्ता मानिसहरू पनि छन् जसलाई परमेश्वरले असल उद्देश्यको लागि प्रयोग गर्नुहुन्छ, जस्तो धेरै मान्छेहरूको नाम हामी लिन सक्छौँ। अघि तपाईँलाई मैले एमिकार माइकलको नाम लिएको थिएँ, साधु सुन्दर सिंहको किताबको बारेमा हामी कति कुरा गर्छौँ, धेरै तपाईँलाई कतिजना मान्छे उनीहरूको टेस्टमनी, उनीहरूको बायोग्राफी हेऱ्यो भने संसारलाई उनीहरूले प्रेम गरेनन् तर प्रभुलाई प्रेम गरेर त्यसको लागि आफ्नो जीवन दिए। यस्ता सानसाना कुरा ल्याएर मण्डली भान्ने, मण्डलीमा समस्या बनाइराख्ने, ख्रिस्टको महिमा नगर्ने मान्छेहरूको पनि एक दिन दण्ड हुन्छ, तर परमेश्वरले उसलाई पनि प्रयोग गर्नुहुन्छ। यी धर्मी मानिसहरू हुन् जसले परमेश्वरको आदर गर्छन् र विश्वासद्वारा उहाँको सेवामा सहभागी भएका हुन्छन्। चाहे हामी इच्छुक परमेश्वरको लागि सेवा गर्ने इच्छुक हौँ अब अथवा छैनौँ, परमेश्वरले हामीमा मार्फत आफ्नो उद्देश्य पुरा गर्नुहुन्छ, किनभने परमेश्वर सर्वशक्तिमान, अनि एउटा अङ्ग्रेजी शब्द सबरेन भन्छ, सार्वभौमिकता सम्पन्न, परमेश्वरलाई कसैले केही भन्दैन, उहाँले जे चाहनुहुन्छ त्यो गर्न सक्नुहुन्छ, तर उहाँ पर्फेक्ट हुनुहुन्छ। त्यही कुरो परमेश्वरमा छ, तपाईँ र मलाई उहाँले प्रेम गर्नुहुन्छ, क्षमा दिनुहुन्छ, तर हामी उहाँतिर फर्किनुपर्छ साँच्चो रूपले पश्चाताप गरेर, संसार अलिकति पनि बाँकी नराखेर, आफ्नो स्वार्थ पुरै क्रुसमा टाँगेर, अनि हाम्रो आफ्नै खातिर के यो हाम्रो होइन कि हामी मालिकको हातद्वारा प्रयोगको निम्ति तयार हुने भाँडोको रूपमा तयार भएका छौँ कि छैनौँ, यो कुरो आजको प्रश्न हो। तपाईँ र म मालिकको लागि प्रयोग हुने भाँडो छौँ कि छैनौँ, दैनिक रूपमा एक्लै तपाईँको मनभित्र परमेश्वरको कस्तो आदर छ तपाईँ, यदि तपाईँ चाहनुहुन्छ कि परमेश्वरले तपाईँको जीवनलाई कुनै असल उद्देश्यको लागि प्रयोग गर्नुभएको होस् भनेदेखि हामी आफैलाई जीवनलाई नाश पार्ने पाप र पापी बानीहरूबाट अलग राख्नु पर्यो। युवा अवस्थामा दुष्ट अभिलाषा, युवा अवस्थाका दुष्ट अभिलाषाबाट हामी बस्नु पर्यो, त्यसबाट त्यसलाई त्याग्नु पर्यो। र धार्मिक धार्मिकता विश्वास प्रेम र शान्ति मिलापको पछि लाग्नु पर्यो। हामी अब तेस्रो पोइन्टमा हेर्न गइरहेका छौँ। तेस्रो पोइन्ट त्यसपछि सिद्धिन्छ, अब सिद्धिन लाग्यो। तेस्रो चाहिँ पावलले तिमोथीलाई विद्रोही मनोवृत्तिको पासो विरुद्ध चेतावनी। यो विद्रोही मनोवृत्ति धेरै आउँछ किनभने सबभन्दा बढी नेपालमा देखिन्छ, यहाँतिर त्यस्तो देखिँदैन किनभने यहाँ मण्डली त्यति फुट्दैन, किनभने यहाँ कोही मान्छेलाई त्यो मण्डली मन परेन भने कसैलाई थाहा नदिकन अर्को मण्डली गइहाल्छ, यहाँ अर्कै छ कल्चर। त्यहाँ त के हुन्छ भने पुरै हलचल गरेर अरूलाई पनि भाँड्ने आफू पनि भाँडिने धेरै छ। शैतानले वास्तवमा धेरै मन्दिर भएर हो क्या हो त्यहाँ बढी काम गर्छ। अनि यो विद्रोही मनस्थिति विभाजन ल्याउने, भित्रभित्र गुटबन्दी गर्ने, भित्रभित्र आफ्नो पक्षमा मान्छे खडा गर्ने, यस्ता मान्छेहरू गलत हुन्छन्, यद्यपि उनीहरूले आफैलाई ठिक गरेको भनेर सोध्छन्। ठिक, यो कुरो सबभन्दा बढी होसियारी हुने विषय हो। अनि यसलाई हामीले पावलले चाहिँ यहाँ भन्छ नि यस्तो खालको चेतावनीलाई ध्यान दियो, अन्तको दिनमा भयानक समय हुनेछ, मानिसहरू आफैलाई प्रेम गर्ने, पैसाको प्रेमी, अभिमानी, घमण्डी, अपमानजनक व्यवहार गर्ने, आफ्ना आमा बाबुप्रति आज्ञाकारी नभएका, धन्यवादी नभएका, होइन मान्छेलाई जतिसुकै सहायता गर्नुहोस् तिनीहरू कहिले पनि धन्यवादी छैन, थाहा हुन्छ तिनीहरूको हृदय गलत छ। एक कप पानीको पनि मान्छेले के गर्छ धन्यवादी हुन्छ जो मान्छेको सही छ, अपवित्र, प्रेम रहित, क्षमा नगर्ने, तिरस्कार गर्ने, मान्छेलाई इन्कार गर्ने, आत्मसंयम बिनाको, आत्मसंयम भनेको आफैलाई अधीनमा राख्नु पर्यो, साह्रै फुर्किएर फुल्नु भएन, विनम्र हुनु पर्यो, क्रूर भनेको थाहा छ, कति पनि दया नभएको, असल कुरा मन नपराउने, विश्वासघाती, हता के भन्छ घमण्डी, परमेश्वरका प्रेमीहरूभन्दा आनन्द, परमेश्वरलाई प्रेम गर्ने कुराहरूभन्दा आनन्दलाई प्रेम गर्ने, ईश्वरीयताको एक रूप भएको तर उसको शक्ति, त्यसको शक्तिलाई इन्कार गर्ने, किनभने भक्तिको भेष चाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने भनेर यहाँ बाइबलमा भनेको छ। तिनीहरूसित चाहिँ तपाईँ र मैले कहिल्यै सरोकार गर्नु हुँदैन किनभने तिनीहरू परमेश्वरका होइनन्, तिनीहरू ठुलो पदमा पनि होला, मण्डलीमै होला, तर यी क्रियाकलाप गर्ने मान्छेहरूदेखि हामी जहिले पनि होसियारी हुनुपर्छ। अनि यहाँनिर दोस्रो तिमोथी 3:1-5 बुझिराख यो चेतावनी कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन् किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा बाबुको आज्ञा पालन नगर्ने, बैगुनी, अपवित्र, स्वाभाविक प्रेम रहितका, खुसी पार्न नसकिने भन्छ नि, अनि खुसी पार्न नसकिने, अरूको बदख्वाइ गर्ने, अघिदेखि मैले यो कुराको बारेमा भनिरहेको छु, बिना काम गलतै मान्छे भए पनि कसैको अधिकार छैन अर्को मान्छेको बदखुइ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, कोही मान्छे फलिफाप भएको देख्यो भने अर्को मान्छेलाई साह्रै भित्रैदेखि त्यो मान्छे त बिखोसी हुन्छ, त्यो हुने नै के छ भने उसलाई शैतानले यस्तो घमण्ड दिएछ कि ऊ मात्रै बन्नु पर्यो, ईर्ष्या। मान्छेको सफलतामा तपाईँ खुसी हुन सक्नुहुन्न भनेदेखि तपाईँ समस्यामा हुनुहुन्छ। प्रार्थना गर्नुहोस्, अनुग्रह माग्नुहोस् परमेश्वरसँग, परमेश्वरको आत्माले भरिएको व्यक्ति अरूको खुसीमा, सफलतामा, आफ्नो केही पनि नहुँदा खुसी हुन्छ। विश्वासघाती, उताउला, अहङ्कारले फुलेका परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, भक्तिको भेष चाहिँ लिने तर त्यसको त्यसको शक्तिलाई चाहिँ इन्कार गर्ने भनिएको थियो त्यहाँनिर। त्यसैले पावलले अन्तको दिनको कुरा गर्दै गर्दा, यहाँनिर जो अन्तको दिनमा भनेर हामी यहाँ हेर्छौँ आखिरी दिनहरूमा, यो अन्तको दिन भनेको चाहिँ के हो तपाईँलाई अलिकति म भन्न चाहन्छु। यो अन्तको दिन भनेको चाहिँ प्रकाशको पुस्तक र अन्य ठाउँमा जुन भविष्यवाणीहरू भएका छन्, अगमबाणीहरू, अनि त्यहाँ चाहिँ अन्तको दिनको सङ्केत भनेर जो भनेको छ त्यो चाहिँ ख्रिस्टको आगमनको अन्तिम त्यो न्यायको दिन भयो। तर यो अन्तको दिन चाहिँ पावलले अन्तको समय, जुन समय चाहिँ ख्रिस्ट पहिलोचोटि जब संसारमा आएर मुक्तिको काम पुरा गरेर बौरी उठेर स्वर्ग जानुभयो, मण्डलीको सुरुवात भयो, अब दोस्रोचोटि ख्रिस्ट संसारमा आउने समय र येशु प्रभु पहिलोचोटि आउनुभएको समयको बिचको समय जो हुन्छ यो अन्तका दिनहरू हुन्। सो आज तपाईँ र म जुन समयमा छौँ यो अन्तको दिन हो, हामी अहिले अन्तको दिनहरूमा छौँ, मतलब त्यही समयमा छौँ जुन समयमा त्यस्ता खालका कुराहरू आइराख्छन्, शैतानको शक्तिहरू आइराख्छन्। हामीले पहिलो तिमोथियोमा पनि धेरै कुरा यसको बारेमा हेरेको थियौँ, अन्तको दिनमा उथल पुथल अनि विभिन्न किसिमका चक्रहरू हुनेछन्, बारम्बार त्यस्ता कुराहरू दोहोरिन्छन् भनेर यहाँ लेखेको छ। पावलले त्यो कुराहरू भनेका छन्, मानिसहरू सोच्नै नसकिने गरी स्वार्थी, क्रूर, विद्रोही हुनेछन्, समाजमा सैतानिक दुष्टको शक्तिले काम गरिरहेका हुनेछन्, मण्डलीमा पनि हुनेछन् यस्ता कुरा। यी शक्तिहरूले विनाश र विभाजन ल्याउनेछ, त्यसकारण जसले विभाजन ल्याउँछ उसले होसियार होस्, किनभने ऊ ख्रिस्टको विरुद्धमा छ, कुनै एउटा अगुवाको विरुद्धमा होइन। यस्तो अधर्मी क्रियाकलापप्रति हामी कस्तो प्रक्रिया देखाउँछौँ, यो हाउ डु वी रेस्पोन्ड भन्छ नि अङ्ग्रेजीमा, यस्तो खालको ललेसनेस, यस्तो खालको खराब पाप कर्म, हाउ डु वी रेस्पोन्स, तपाईँ र मेरो यो प्रति के जवाबदेही छ, यो पासोबाट हामी आफैलाई कसरी बचाउन सक्छौँ, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। अनि पावलले चाहिँ के जवाब दिएका छन् भने, यस्ता व्यक्तिहरूबाट टाढै बस, त्यस्ताहरूसँग कुनै सरोकार नराख, तिनीहरूसँग सामेल नहो, र आफैलाई उनीहरूको कृपा क्रियाकलाप र चालबाट उनीहरूको जस्तै जीवनशैलीमा संक्रमित, त्यो ग्याङ्ग्रिन रोग भनेछ नि, संक्रमित भनेको चाहिँ त्यो रोग सर्ने, जसरी अहिले कोभिड सर्छ होइन, रुगा सर्छ, त्यो आत्मा पनि सर्छ। तपाईँले आफैलाई होसियारी राख्नुपर्छ, तपाईँले आफैलाई त्यो रोगबाट बचाउनु पर्छ, यस्तो दुष्टता कहिलेसम्म भइराख्ने हो भनेर सायद हामीले कतिचोटि प्रश्न गर्छौँ होला। परमेश्वरले एक दिन चाहिँ यसलाई रोक्नुहुन्छ, किन रोकिएन, अन्तका दिनहरूमा यो भइरहेको छ, भरमाउने कुराहरू भइरहेको छ। हामीले पहिलो तिमोथीमा के सिकेका थियौँ, एउटा येशु ख्रिस्टको सुसमाचार, अर्को शैतानको सुसमाचार। धेरैजना मान्छेहरू ख्रिस्टमा विश्वास गरेर मण्डलीमा हुन्छन् तर शैतानको सुसमाचारलाई विचार गरिरहेका हुन्छन्। वास्तवमा पावलले पुरानो नियममा यो कुरा भनेर हामी सिद्धाउँछौँ, पुरानो नियममा एउटा कुरा यहाँनिर उनले दोहोऱ्याएका छन्, दोस्रो तिमोथी 3 अध्यायको 8 र 9मा, त्यहाँ चाहिँ पुरानो नियममा फिरौन भन्छ, फिरौन कि फारो राजाको दरबारमा मोसाको विरोध गर्ने दुईजना जादुगरहरू थिए, जसको नाम चाहिँ यान्नेस र याम्ब्रेस। त्यसको उदाहरण यहाँनिर दिन्छन्, जो प्रस्थान 7 अध्यायको 11 पद, अथवा तपाईँले 11 देखि अलिक तलसम्म पढ्नु भने पुरा बुझ्नुहुन्छ। त्यो उदाहरण, त्यो कुरा चाहिँ यहाँ पावलले उल्लेख गरेका छन्। त्यो पुरानो नियमको सन्दर्भ हामीले बुझ्नुपर्ने हुन्छ, त्यो कुराको उदाहरण यहाँ दिएका छन्। अनि यहाँ त्यही कुरो यहाँ छ, दोस्रो तिमोथी 3:8-9मा, यानेस र याम्ब्रेसले मोसाको विरोध गरे जस्तै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यी मानिसहरू भ्रष्ट दिमागका र नक्कली विश्वासका हुन्छन्, तर यिनीहरू अझ धेरै टिक्न सक्दैनन्। यस्ता मान्छेहरूको एक दिन अन्त हुन्छ भन्न खोजेको परमेश्वरको वचनमा, किनकि ती दुई मानिसको जस्तै तिनीहरूको मूर्खता सबै कहाँ प्रकट हुनेछ, जस्तो हारुनको लट्ठीले त्यो दुईटा साप, त्यो दुईटालाई खाइदिएको भनेर हामीले त्यहाँ देख्दछौँ। त्यसैले यहाँनिर पावलको निष्कर्ष के छ त भन्दाखेरि, भ्रष्ट मन भएका मानिसहरू धेरै टिक्न सक्दैनन्, किनभने परमेश्वरले मूर्खतालाई सबै सामु प्रष्ट गर्नुहुनेछ भन्ने कुरा यहाँनिर देखाउनु भएको छ। हामी यस्तो समयमा जिइरहेका छौँ जहाँ दुष्ट मानिसहरू हत्या गरेर निर्दोष साबित हुने गर्दछन्, होइन? अहिले त यहाँ यो मुद्दा र हत्याको कुरा त प्रशस्त भइरहेछ नि, होइन? अनि त्यस्तो समयमा तपाईँ र म जिइराखेका छौँ नि अहिले, ठिक उल्टा, होइन? जो मान्छे खराबी गर्छ त्यही मान्छे सबभन्दा बढी पैसा कमाउँछ। पैसा त मलाई पनि भए हुन्थ्यो, होइन? कसैको त घर पनि छैन, मरिमरी दुःख गरिरहेछ, हामीलाई यस्तो लाग्छ नि, तर त्यसको अन्त हुन्छ। बाइबलमा त्यो कुरो छ नि, त्यसको अन्त हुन्छ प्रियहरू, त्यो कुरो छ नि। कतिजना निर्दोष साबित हुन्छन्, कतिजना अहिले चाहिँ छ नि, कोही दोषी छ, कोही निर्दोष छ, कोही मान्छे दोषीको पछि लाग्छ, कोही निर्दोषको पछि लाग्छ। नेपालमा त अहिले त झन् दिन दिनै थाहा हुन्छ, होइन? त्यहाँको पत्रिकाहरूमा हामी यहाँ हेरेर आउँछौँ, नाम कसैको नले पनि, होइन? अनि कहिलेकाहीँ के लाग्छ तपाईँलाई, एउटा जे सत्य छ त्यो त एक दिन त खडा हुन्छ नि, होइन? यहाँ अमेरिकाकै कुरा गऱ्यो भने गएको कति वर्षदेखि एउटा विषयले राज्य गरेका थियो, चुनावमा यो साल त्यो विषयलाई फेल भइदियो। मलाई लाग्छ परमेश्वरको प्रार्थनाको उत्तर आयो। अब के हुन्छ त फेरि परमेश्वरको हातमा छ, मान्छेको हातमा छ, तर एउटा विषय परिवर्तन भयो। झुट्टा कुरा प्रचार गरेर जुन मान्छेलाई फसाउने कुरा गयो त्यो त केही होइन, परमेश्वरकोबाट आउँछ नि जब सत्यता, त्यसपछि झुट्टा चाहिँ पग्लेर जान्छ। त्यसैले पावलको यो निष्कर्ष जो हामी देख्छौँ, हामी सान्त्वना पाउन सक्नुपर्छ, किनभने परमेश्वरको चाहिँ न्याय चाहिँ निष्पक्ष र सत्य हुन्छ। तपाईँ र म परमेश्वरको पक्षमा निष्पक्ष र सत्य रूपमा खडा हुनुपर्छ। त्यस कारणले मण्डलीमा एक हुने कुरा भनेको चाहिँ सही एकदमै महत्त्वपूर्ण हो। अनि मलाई कहिलेकाहीँ लाग्छ कतिजना मान्छेहरूले सुसमाचार नबुझेर धेरै मण्डलीका पदहरूमा पुगेका हुन्छन्। उनीहरूले ख्रिस्टलाई त्यसरी पछ्याइ राखेका छैनन्। यो डरलाग्दो विषय हो, उनीहरूले पश्चाताप गर्नुपर्छ। ती मानिसहरू परमेश्वरको महिमा गरिरहेका हुँदैनन्। त्यसैले हामीले यस्ता व्यक्तिहरूको लागि प्रार्थना गर्नुपर्छ, किनभने मण्डलीमा परमेश्वरले नै तिनीहरूलाई हटाउनुहुन्छ एक दिन। यो कुरो हामीलाई थाहा छ, तर तपाईँ र म हटाउनेमा नपरौँ। तपाईँ मेरो जीवनमा परमेश्वरको महिमा होस्। आउनुहोस् हामीहरू